नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षका लागि 13 खर्ब 15 अर्ब रुपियाँको बजेट सार्वजनिक। स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधारमा विशेष प्राथमिकता।
कर्मचारीको तलब बढेन, महँगी भत्ता 2000 पाउने। सुर्ती चुरो, ट्रक्सी र गाडीको कर बढ्यो, विलासी सामग्री पनि महँगो हुने।
हत्याका दोषी बालकृष्ण ढुङ्गेल सहित 816 जनालाई गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा। छोराको हत्यारालाई कारवाहीको माग गर्दै गोरखाकी गंगामाया अधिकारी फेरि अनसन।
उत्तर कोरिया र अमेरिकाका सरकारी अधिकारी सिङ्गापुरमा जुन 12 हुने शिखर वार्ताको तयारी गर्ने।
र विश्व 11 खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज इङ्ल्यान्ड जाँदै।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु, विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, 1 महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिम पछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर 1 महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भन्दा साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्य सहितको 13 खर्ब 15 अर्ब रुपियाँको बजेट आज सार्वजनिक गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा 37 अर्ब रुपियाँ मात्र बढ़ी हो। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 8 खर्ब 45 अर्ब अर्थात 64.3% रकम छुट्याइएको छ। यस्तै पूँजीगत खर्चतर्फ 3 खर्ब 14 अर्ब रुपियाँ अर्थात 23.9% बजेट छुट्याइएको छ। यसै गरी वित्तीय व्यवस्थापनतर्फ 1 खर्ब 55 अर्ब अर्थात 11.8% बजेट छुट्याइएको छ। 8 खर्ब 31 अर्ब रुपियाँ राजस्वबाट, 2 खर्ब 53 अर्ब रुपियाँ वैदेशिक ऋणबाट र 1 खर्ब 72 अर्ब रुपियाँ अनुदानबाट जुटाइने उल्लेख छ। संघीय संसदको आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिनुभयो। सरकारले आज सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधारमा विशेष प्राथमिकता दिइएको छ।
सरकारले बजेटमा युवा स्वरोजगार र विकास निर्माणलाई जोड़ दिएको छ। 5 वर्षमा 5 लाख रोजगारी सिर्जना गर्ने सरकारले जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गर्न 3 अर्ब 10 करोड़ रूपैयाँ छुट्याइएको छ। यस्तै शैक्षिक प्रमाणपत्र राखेर 5% ब्याजदरमा 7 लाख रूपैयाँ ऋण दिने पनि सरकारले जनाएको छ।
उच्च शिक्षा हासिल गरेको युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा 5% ब्याज अनुदानमा ₹7 लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको बीमा गर्ने व्यवस्था मिलाइनेछ। मुलुकभित्र थप रोजगारी सृजना गरी क्रमशः नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरिनेछ। व्यवसाय, कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र यी तीनै तहका सरकारहरूका सार्वजनिक निर्माणका अन्य क्षेत्रहरूलाई यस कार्यक्रममा आबद्ध गरिनेछ। यस कार्यक्रमको लागि ₹3 अर्ब 10 करोड विनियोजन गरेको छु।
विदेशबाट फर्किएका युवालाई रोजगार बनाउन परियोजनामा आधारित 10 लाख रूपियाँसम्म ऋण दिने बजेटमा उल्लेख छ।
यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा 56 अर्ब 41 करोड़ रूपियाँको बजेट छुट्याएको छ। सबै नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउने, सबै स्थानीय तहका ओडामा स्वास्थ्य संस्था बनाउने र निशुल्क औषधिका लागि 4 अर्ब रूपियाँ छुट्याइएको छ। वृद्ध भत्ता बढ़ाउने नारा लगाएर चुनाव जितेको वाम गठबन्धनको सरकारले वृद्ध भत्ता भने बढ़ाएको छैन, तर 70 वर्ष उमेर नागेका ज्येष्ठ नागरिकका लागि 1 लाख रूपियाँसम्मको स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिने बजेटमा घोषणा गरिएको छ।
दलित तथा कर्णाली क्षेत्रका बालबालिकाको लागि प्रदान गरिँदै आएको मासिक रू 400 सम्मको बाल संरक्षण अनुदानको दायरालाई विस्तार गरी मानव विकास सूचकाङ्कमा पछि परेका तराई मधेस लगायतका जिल्लाहरूमा समेत यो कार्यक्रम सञ्चालन गरिनेछ। असंगठित क्षेत्रका किसान, श्रमिक र स्वरोजगारीमा रहेका व्यक्तिहरूलाई समेत क्रमशः सामाजिक सुरक्षाको दायरामा समाहित गरिनेछ। सामाजिक सुरक्षाको दायरामा रहेको कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिनेछ।
अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने तथा सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाइएको छ। सबै स्थानीय तहमा एउटा डाक्टर, वीर अस्पतालको सुधार गर्ने, हरेक प्रदेशमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान बनाउने पनि बजेटमा उल्लेख छ।
सबै स्थानीय तहमा कम्तीमा 1 चिकित्सकको सेवा सुनिश्चित गरिनेछ। आधारभूत औषधिहरूमा आत्मनिर्भर हुने औषधि उत्पादनको क्षमता विस्तार गर्न प्रोत्साहित गरिनेछ। 100 शैय्या भन्दा बढी क्षमताका अस्पतालहरूमा विस्तारित स्वास्थ्य सेवा सञ्चालन अनिवार्य गरिनेछ। यस्ता अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिनेछ।
सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने, विद्यालय ल्याउँ सिकाउँ र टिकाउँ अभियान चलाउने, दलित र लोपोन्मुख समुदायका विद्यार्थीलाई निशुल्क उच्च शिक्षा, सबै स्थानीय तहमा प्राविधिक शिक्षालय, शिक्षा संकायमा स्नातकोत्तर गरेकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा इन्टर्नशिप गराउने, सरकारी र निजी विद्यालयको गुणस्तर बढ़ाउन विशेष कार्यक्रम गर्ने उल्लेख गरेको छ। सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था पनि कार्यान्वयन गर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले बजेट भाषण 5% ब्याजदरमा 7 लाख रूपियाँसम्म ऋण पाउने कार्यक्रम समावेश गर्नुभएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले बजेट भाषणमा आगामी 2 वर्षभित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गर्नुभएको हो। विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने र विशेष अभियान चलाएर निरक्षरता उन्मूलन गर्ने बजेटमा उल्लेख छ। बजेटमा प्राविधिक शिक्षालाई पनि जोड़ दिएको छ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्न सबै स्थानीय तहमा क्रमशः प्राविधिक शिक्षालय तथा विद्यालय पुर्याइनेछ। सामुदायिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्न थप रू 84 करोड़ 3 लाख छुट्याएको छु।
सरकारले साना किसानको सबै ऋण मिनाहा गर्ने घोषणा पनि गरेको छ। यस्तै मुक्त कमैया र हलिया प्रथा उन्मूलनका लागि झन्डै 4 अर्ब रूपियाँ बजेट छुट्याइएको छ। कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक बनाउन कृषि औजार कारखाना स्थापना गर्ने घोषणा पनि बजेटमा उल्लेख गरिएको छ। 7 वटै प्रदेशमा नमूना कृषि फर्म स्थापना गरिनेछ। दूध, मासु र तरकारी जन्य प्रशोधन उद्योगका सामान आयातमा 25% कर छूट दिने, उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था पनि गरिएको छ। कृषि सहकारी संस्थालाई बिउ बिजन उत्पादन केन्द्रमा रूपान्तरण गर्ने, कृषि, पशुपालन र माछा पालनको बीमाको 75% प्रिमियम सरकारले तिर्ने व्यवस्था समेत बजेटमा गरिएको छ। धान, गहुँ, मकै लगायतका बालीको मूल्य बाली लगाउने बेलामा नै तोक्ने, खेती हुने जमिन प्लटिङ नगर्न तत्कालै ऐन ल्याउने पनि बजेटमा उल्लेख छ। प्रत्येक प्रदेशमा 1 जैविक विषादी प्रयोगशाला केन्द्र र कृषि बजारको सूचना मोबाइल मार्फत प्राप्त हुने व्यवस्था पनि गरिनेछ।
कृषि तथा पशुपक्षी सम्बन्धी प्राविधिक ज्ञान र सिप प्रदान गर्न सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ। कृषि उत्पादनलाई चाहिने मल, बिउ, विषादी, औषधि उपकरण र अन्य आवश्यक सेवाहरू स्थानीय तहको कृषि सेवा केन्द्र मार्फत उपलब्ध गराउन बजेट छुट्याएको छु। उत्पादन जोखिम सम्बोधन गर्न कृषि बीमा विस्तार गरिनेछ। साना किसानहरूले तत्कालिक साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाह गरेको छु। सहकारी संस्था मार्फत सञ्चालन हुने दूध, मासु, फलफूल तथा तरकारी जन्य प्रशोधन उद्योगको लागि आवश्यक उपकरण खरिदमा 25% अनुदान दिन बजेट छुट्याएको छु।
पिछड़िएका क्षेत्रका महिलालाई स्वावलम्बन गराउन राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेट बढ़ाउने, हरेक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम बनाउने, दलित समुदायलाई 5% ब्याजमा 10 लाख रूपियाँसम्मको सामूहिक ऋण दिने गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा 1 अर्ब 88 करोड़ रूपियाँ विनियोजन भएको छ। यस्तै सरकारले चिनी, औषधि, फलामेछड़ लगायतका 1 दर्जन वस्तुमा आत्मनिर्भर हुन विशेष कार्यक्रम ल्याउने भएको छ। हरेक प्रदेशमा 1 औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको अध्ययन गरिने, 3 वर्षभित्र सबै स्थानीय तहमा उद्योग ग्राम बनाउने बजेटमा उल्लेख छ।
आगामी दुई वर्षभित्र चिनी, औषधि, फलामी, डण्डी, काठ, सिमेन्ट लगायतका आधारभूत निर्माण सामग्रीहरूमा कम्तीमा एक दर्जन वस्तुहरूमा आत्मनिर्भर हुने उद्देश्यले त्यस्ता उत्पादनलाई आधारभूत संरक्षण दिइनेछ। जुट, गलैँचा, तयारी पोसाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योगहरू, जुत्ता र हस्तकला लगायतका निर्यातजन्य उद्योगहरूको प्रवर्धन गरिनेछ। फलाम खानीको वैज्ञानिक परीक्षण गरी फलाम उत्खनन एवं प्रशोधन कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छु।
यस्तै महिला उद्योग बढाउन 6% ब्याजमा 15 लाख रूपियाँ सामूहिक ऋण, औद्योगिक उत्पादनको निर्यातमा 5% अनुदान दिने र हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोल्ने बजेटमा उल्लेख छ। गरिबीको रेखामुनि रहेका नागरिकलाई घर बनाउन 50,000 रूपियाँ अनुदान दिने, पराल र खरका छाना विस्थापित गर्ने सहित भवन र शहरी विकासका लागि 33 अर्ब 37 करोड़ रूपियाँ छुट्याइएको छ। सरकारले सांसद विकास कोष हटाए पनि हरेक निर्वाचन क्षेत्रमा 4 करोड़ रूपियाँ छुट्याएर विभिन्न कार्यक्रम गर्ने भएको छ। विद्युतीय गाड़ी प्रोत्साहन गर्ने, शहरी क्षेत्रमा ठूला गाड़ी चलाउने लगायतका यातायात क्षेत्र सुधारको लागि 1 अर्ब 43 करोड़ रूपियाँ भन्दा धेरै बजेट छुट्याइएको छ।
सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कर्मचारीको तलब नबढेको र सुर्ती चुरोट महँगो भएको खबरसँगै मेरो पनि भन्नु छ बाँकी नै छ, सुन्दै गर्नुहोला।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
सप्तरी एक राजविराज,
कञ्चन महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.ramanmotor.com।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि 13 खर्ब 15 अर्ब रूपियाँको बजेट सार्वजनिक, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधारमा विशेष प्राथमिकता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा 1 खर्ब 9 अर्ब रूपियाँ भन्दा धेरै बजेट छुट्याएको छ। सरकारले सड़क, रेल र जल यातायातको लागि यो रकम छुट्याएको हो। तराई काठमाडौँ रेल, काठमाडौँ रोसुवागढी रेल, काठमाडौँमा मेट्रो र केबल कार, मदन भण्डारी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, कोशी गण्डकी र कर्णाली नदीमा जल यातायात चलाउने सरकारले घोषणा गरेको छ। हरेक प्रदेशका सड़कलाई भारत या चीनसँगको सीमासम्म पुर्याइनेछ। 9 विशेष सीतापाइला सुरुङ निर्माण शुरू गर्ने र बाँकी 6 वटा सड़कमा सुरुङ निर्माण गरिने बजेटमा उल्लेख छ।
आगामी आर्थिक वर्षमा मेची महाकाली विद्युतीय रेलमार्गको काकरभिटा बर्दिवास, बुटवल घट्टा चौकी र मेची महाकाली काठमाडौँ लिङ्क मार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गरिनेछ। आगामी वर्षमा वीरगंज काठमाडौँ र बर्दिवास सिमरा रेलमार्ग र रसुवागढी काठमाडौँ पोखरा लुम्बिनी रेलमार्ग निर्माणको डिपिआर तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ। काठमाडौँ उपत्यकामा केबल कार, मेट्रो रेल र मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन तथा डिपिआर सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।
यस्तै सरकारले पर्यटन क्षेत्रमा 5 अर्ब 20 करोड़ 34 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल शुरू गर्ने, पोखरा र गौतम बुद्ध विमानस्थल सम्पन्न गर्ने, विराटनगर, नेपालगंज, धनगढ़ी र जनकपुर विमानस्थल सुधार गरेर छिमेकी देशमा उडान गर्ने, काभ्रेमा आन्तरिक विमानस्थल बनाउने लगायतका क्षेत्रमा 19 अर्ब 35 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। 3 वर्षभित्र सबै नेपालीको घरमा आधुनिक ऊर्जा र 5 वर्षभित्र सबै नेपालीले मागे अनुसारको बिजुली दिने बजेटमा उल्लेख छ। पश्चिम सेती जलविद्युत आयोजना नेपाल आफैले बनाउने पनि बजेटमा उल्लेख छ।
प्रत्येक प्रदेशमा कम्तीमा एक बहुद्देश्यीय जलविद्युत आयोजना सञ्चालन हुने गरी तमोर, कन्काई, उत्तर गंगा, नवमुरे, सुनकोशी दोस्रो र तेस्रो, काली गण्डकी तथा नलगाडको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ। पश्चिम सेती आयोजना र नेपालभित्रकै स्रोत परिचालन गर्ने गरी निर्माण शुरू गरिनेछ। राष्ट्र सेवा कर्मचारी लगायत स्वदेश र वैदेशिक रोजगारीमा संलग्न सबै श्रमिकको लगानीमा उपयुक्त प्रकारको जलविद्युत आयोजना अघि बढाइनेछ।
सरकारले कर्मचारीको तलब नबढाई भत्ता मात्र बढाएको छ। यसअघि 1,000 महँगी भत्ता पाउँदै आएका कर्मचारीले अब महँगी भत्ता 2,000 रूपियाँ पाउने भएका छन्। यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता 7,000 रूपियाँबाट बढाएर वार्षिक 10,000 रूपियाँ बनाइएको छ। कर्मचारीको तलब तोक्न तलब आयोग गठन गर्ने घोषणा सरकारले गरेको छ।
यस्तै सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य वस्तुमा अन्तशुल्क कर बढाउने भएको छ, जसका कारण साउनदेखि यी सामानको भाउ बढ्नेछ। कर बढाउने मात्र नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शीर्षकको कर पनि थपेको छ। संसदमा आज प्रस्तुत बजेट अनुसार अब हरेक खिली सुर्ती चुरोटमा 25 पैसा स्वास्थ्य जोखिम कर लगाइनेछ। गैर उत्पादनशील सामग्रीमा कर बढाएको सरकारले सुर्ती र मदिराजन्य उद्योग सरकारले तोकेकै ठाउँमा मात्र राख्न पाइने पनि नीति ल्याउने भएको छ। यस्तै गाड़ी र मोटरसाइकलको कर पनि बढाउने बजेटमा उल्लेख छ।
उद्योग दर्ता प्रक्रियालाई सहज बनाउने घोषणा पनि सरकारले गरेको छ। काठमाडौँमा हस्तकला बिक्री तथा प्रदर्शनी कक्ष बनाइने भएको छ। आधारभूत निर्माण सामग्रीमा आत्मनिर्भर हुने लक्ष्य राखिएको बजेटमा निर्यात जन्य उद्योगको प्रवर्धन गरिने उल्लेख छ। खनिजको उत्खननका लागि विशेष कार्यक्रम अगाडि सारिएको अर्थमन्त्री डाक्टर खतिवडाले उल्लेख गर्नुभयो। 7 प्रदेशमा 1-1 औद्योगिक क्षेत्र निर्माण गरी औद्योगिक विकासमा जोड़ दिने लक्ष्य राखिएको छ। बन्द तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने लक्ष्य बजेटले राखेको छ। त्यसै गरी निकासी गर्ने उद्योगमा विदेशी लगानी प्रवर्धन गरिने भएको छ।
सरकारले विज्ञान प्रविधिका क्षेत्रमा 1 खर्ब 34 अर्ब रुपियाँ बजेट छुट्याएको छ। यस्तै सबै प्रदेशमा प्रदेश स्तरीय रंगशाला बनाउन पनि बजेट छुट्याइएको छ भने 18 एसियाली खेलकुद, 13 दक्षिण एसियाली खेलकुद र 8 राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण गर्न 2.4 अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।
बाल बालिका तथा युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई जोड़ दिनेछ। स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेल मैदान, युवा क्लब तथा विचरण पार्क क्रमिक रूपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। सबै प्रदेशहरूमा न्यूनतम 1 प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरेको छु। अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान स्थापना गर्न 18 एसियाली खेलकुद र 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न ₹2.4 करोड विनियोजन गरेको छु।
मेरो पनि भन्नु छ।
आज गणतन्त्र दिवस र 2075-76 बजेट सार्वजनिक भएको दिन, त्यसैले आजको मेरो पनि भन्नु छमा हामीले गणतन्त्र दिवस र बजेटका बारेमा उज्यालोको फेसबुक र ट्विटरमा आएका प्रतिक्रिया लिएका छौं।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेटका विषयमा विकास थापा विपुल लेख्नुहुन्छ, केही योजना महत्वाकांक्षी हुन् जस्तो लागे पनि बजेट अनुसारको काम हुन सके पक्कै पनि देश समृद्ध हुन धेरै समय लाग्ने देखिँदैन। तर विगतकै जस्तो बजेट कार्यान्वयन पद्धति र तरिका अपनाइएमा माछो माछो ब्यागुत्तो भने झैं हुनेछ।
सरकारी कर्मचारीको महँगी भत्ता बढ़ेको विषयमा स्काई आकाश सरकारलाई प्रश्न गर्नुहुन्छ, राष्ट्र सेवक कर्मचारीको त महँगी भत्ता बढ़्यो तर सर्वसाधारणले खेपिरहेको महँगी चाहिँ हटाउन पर्दैन।
मुकुन्द सौरभ गणतन्त्र दिवसको शुभकामना दिँदै सरकारसँग प्रश्न गर्नुहुन्छ, बालकृष्ण ढुङ्गेललाई के आधारमा रिहाई गरिएको हो? गणतन्त्र नागरिकको शासन हो, नेताको होइन, त्यसैले बालकृष्ण ढुङ्गेलको रिहाईको ठोस प्रमाण दिनुपर्छ सरकारले।
गणतन्त्र दिवसको दिन बालकृष्ण ढुङ्गेललाई माफी दिएको चित्त बुझेन भन्दै सन्तोष खरेल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, सरकारले अदालतले दोषी ठहराएको मानिसलाई माफी दिएर गणतन्त्रको असली उपहार दिएको हो हामीलाई। गणतन्त्र दिवस कसका लागि हो र सरकार?
अनि गणतन्त्र दिवसकै विषयमा उज्यालोलाई मेन्सन गर्दै पवन पौडेल ट्वीट गर्नुहुन्छ, आज मलाई गणतन्त्र दिवस नभएर गुनासै गुनासोको दिवस जस्तो लागिरहेको छ। सरकारले दिवसको अवसर पारेर आफ्नालाई लाख नागरिकलाई पाखा गरे जस्तो लाग्यो।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र सञ्जिता देवकोटा। सट्टेबाजी गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबलर पक्राउ परेको लगायतका अरू खबरको सिलसिला बाँकी नै छ। नेपाल दर्पण सुन्दै गर्नुहोला।
खत्तम पार्यो खत्तम खत्तम
के खत्तम भयो
सबैले पढे मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बगेर हिँड्छ हेर्नुहोस्
सिप त सिक्यो नि त तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन् यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन
अब त्यो पनि हुन्छ हजुरबा हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटी को पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चार सम्मको मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ
ए हो र
त्यति मात्रै हो र हजुरबा अब चाँडै नै तह पाँचदेखि तह आठ सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ
अनि मान्यता
संसार भरि पाइन्छ मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्
अनि कसले गर्दैछ यस्तो राम्रो काम
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 0140329162 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिर्ग पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42385 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको पहिलो प्राथमिकता भएको बताउनु भएको छ गणतन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि असान्दर्भिक भएका कतिपय उपयोगी नीति विधि र संरचनाहरू परिवर्तन परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो गणतन्त्रलाई संस्थागत गर्न संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको चुनाव सम्पन्न गरिसकेको भन्दै केन्द्रमा प्रगतिशील देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा 753 स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशील रहेको बताउनुभयो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत उच्च पदस्थ पदाधिकारी सहभागी थिए
हत्या आरोपमा दोषी ठहर भएर सर्वस्व सहित जन्मकैदको सजाय पाएका बालकृष्ण ढुङ्गेल सहित 816 कैदीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज थुनामुक्त गरेको छ चालचलन असल रहेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा माओवादी केन्द्रका नेता ढुङ्गेल सहितलाई आममाफी दिनुभएको हो ढुङ्गेल ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी सर्वस्वसहित जन्मकैद भोगिरहेका व्यक्ति हुन् चालचलन असल रहेको भन्दै रिहा भएका ढुङ्गेलले हत्याको अभियोग अदालतले पुष्टि गरेपछि आफू विरूद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कार्यवाही गर्ने चेतावनी दिएका थिए दिल्ली बजार कारागारबाट निस्किएका ढुङ्गेललाई उनका समर्थक र आफन्तले फूलमाला पहिर्याइदिएर अबिर जात्रा गरेका छन्
यसैबीच सर्वोच्च अदालतले बालकृष्ण ढुङ्गेललाई जेलमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेलको बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश द्वय मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुङ्गेल आज बिहानै रिहा भइसकेको भन्दै अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो
छोराको हत्यारालाई कार्यवाहीको माग गर्दै गोर्खाकी गंगामाया अधिकारीले फेरि आमरण अनशन शुरू गर्नुभएको छ गोर्खा फुजेलकी 62 वर्षीय गंगामायाले गणतन्त्र दिवसको दिन पारेर आजदेखि आमरण अनशन फेरि शुरू गर्नुभएको हो लामो समयदेखि सरकारको निगरानीमा अस्पतालमा राखिएकी गंगामायाले अस्पतालकै बेडबाट छोराको हत्यारालाई कार्यवाही गर्न माग गर्दै आमरण अनशन शुरू गरेको घोषणा गर्नुभयो तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरणमा परि 2061 साल जेठ 24 गते हत्या गरिएका 17 वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर्न माग गर्दै आमरण अनसन बसिरहेकै बेला पति नन्दप्रसादको पनि निधन भएको थियो। नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ।
डोटीको सकायलमा जीव दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा डोटीको आदर्श गाउँपालिका दुईका वडा अध्यक्ष प्रेम बहादुर बोहरा, दुईकै लालबहादुर बोहरा र 14 वर्षीय जानकी बोहरा छन्। यस्तै गाडीधनी अछाम बयलपाटाका 45 वर्षीय विनोद रावलको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ। से एक 330 नम्बरको जीप केआई सिंह राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा 8 घाइते भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख डिल बहादुर कुँवरले जानकारी दिनुभयो। घाइतेको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ।
गोर्खामा तोकिएको समयमा काम नगरेको भन्दै एकजना वडाध्यक्ष ठेकेदार पक्राउ परेका छन्। भीमसेन गाउँपालिका वडा नम्बर 7 वडाध्यक्ष समेत रहेका धुलीखेल निर्माण प्रालीका ठेकेदार नारायण श्रेष्ठ बोरलाङ स्वास्थ्य चौकीको भवन निर्माणको काममा ढिलाइ गरेपछि पक्राउ परेका हुन्। उनलाई आज प्रहरीले पक्रेको र भोलि जिल्ला प्रशासन कार्यालय गोर्खामा पेश गरिने प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिनुभयो। गोर्खामा तोकिएको समयमा काम नगर्ने 7 ठेकेदारलाई वारेन्ट जारी गरिएकोमा अझै 6 भने पक्राउ पर्न बाँकी छन्।
आन्दोलनरत महोत्तरीका उखु किसानसँग उद्योग सञ्चालकले वार्ता गर्ने भएका छन्। उखुको रकम भुक्तानीको माग गर्दै आन्दोलनमा रहेका किसानसँग एभरेस्ट चिनी उद्योग रामनगरका सञ्चालक वार्ताका लागि तयार भएका हुन्। जनकपुरमा रहेको एभरेस्ट चिनी उद्योगका प्रधान कार्यालयले उखु उत्पादक कृषकसँग महोत्तरीको नाममा पत्र पठाएर वार्ताको लागि आह्वान गरेको हो।
नेपाल दर्पणमा अब विदेशको खबर। 2 हप्तापछि हुने शिखर वार्ताको तयारीका लागि उत्तर कोरिया र अमेरिकाका सरकारी अधिकारी सिंगापुर पुगेका छन्। आगामी जुन 12 तारीक अर्थात जेठ 29 गते सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुँदैछ। दुई नेताबीचको शिखर वार्ता अघि ती दुई देशका अधिकारीले सिंगापुरमा पुगेर संयुक्त रूपमा अग्रिम तयारीको काम गर्नेछन्। वार्ताको आवश्यक तयारीका लागि भन्दै एकजना उत्तर कोरियाली अधिकारी पनि आजै अमेरिका प्रस्थान गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व 11 टीमबाट खेल्न इङ्ल्याण्ड जाँदैछन्। अहिले केही बेरमा कतार एयरवेजबाट इङ्ल्याण्ड जान लागेका सन्दीपलाई आज दिउँसो त्रिवी क्रिकेट मैदान किर्तिपुरमा एक कार्यक्रम गरी विदाई गरिएको छ। विदाई कार्यक्रममा पत्रकारसँग झण्डै 20 मिनट अन्तर्क्रिया गरेका सन्दीपले इण्डियन प्रिमियर लिग आईपीएल अनुभव बाँड्दै नेपाली क्रिकेटको भविष्यको बारेमा चिन्ता व्यक्त गरेका छन्। नेपाली क्रिकेटलाई अझ माथि उठाउनका लागि घरेलु प्रतियोगिता हुन आवश्यक रहेको बताउँदै सन्दीपले त्यसका लागि क्रिकेट बोर्डले अझै काम गर्नुपर्नेमा जोड दिए। सन्दीपले इङ्ल्याण्डको लर्ड्समा बिहिबार विश्व 11 वेस्ट इण्डिज विरूद्ध खेल्नेछन्।
काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन आज प्रदेश नम्बर 2 र प्रदेश नम्बर 3 विजयी भएका छन्। समूह बी अन्तर्गत त्रिवी क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा प्रदेश 3 कर्णाली प्रदेशलाई आज 3 हराएको छ। यस्तै मुलपानीमा आज भएको अर्को खेलमा प्रदेश 2 प्रदेश 4 76 रनले पराजित गरेको छ।
सोलुखुम्बुमा भएको एभरेस्ट म्याराथनको उपाधि नेपाली सेनाका भीमबहादुर गुरुङले जितेका छन्। सगरमाथा आधार शिविरबाट नाम्चे बजारसम्म भएको दौड 4:02:30 पूरा गर्दै उनले उपाधि जितेका हुन्। म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र सेनाकै वेदबहादुर सुनवार तेस्रो भए। यस्तै महिलातर्फको उपाधि भने निमा वाङचु शेर्पाले जितेकी छन्।
र म्याच फिक्सिङको आरोपमा एसियाली फुटबल महासंघ एएफसीबाट आजीवन प्रतिबन्धमा परेका पूर्व राष्ट्रिय फुटबलर तथा प्रशिक्षक अञ्जन केसी फेरि अर्को अभियोगमा पक्राउ परेका छन्। म्याच फिक्सिङ जस्तो अर्को अनैतिक कार्य मानिने सट्टेबाजी अखडा सञ्चालन गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ। उनीसँगै सट्टेबाजी गिरोहका नाइके मानिएका गौरव तिवारी र अरू 4 पनि प्रहरीले आज सार्वजनिक गरेको छ। उनीहरूले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट र च्याम्पियन्स लिगका खेलमा सट्टेबाजी गरेका प्रहरीको दावी छ। फरक फरक इलाकामा एजेन्ट परिचालन गरी उनीहरूले प्रलोभन देखाएर सिधा साधा नागरिकलाई बाजी राख्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षका लागि 13.15 अर्ब रूपियाँको बजेट सार्वजनिक। स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधारमा विशेष प्राथमिकता।
कर्मचारीको तलब बढेन, महँगी भत्ता 2000 पाउने। सुर्ती चुरो ट्रक्सी र गाडीको कर बढ्यो, विलासी सामग्री पनि महँगो हुने।
हत्याका दोषी बालकृष्ण ढुङ्गेल सहित 816 जनालाई गणतन्त्र दिवस दिवसको अवसरमा बाँकी कैद मिनाहा छोराको हत्यारालाई कारवाहीको माग गर्दै गोरखाकी गंगामाया अधिकारी फेरि अनसनमा।
उत्तर कोरिया र अमेरिकाका सरकारी अधिकारी सिङ्गापुरमा जुन 12 हुने शिखर वार्ताको तयारी गर्ने।
र विश्व 11 खेल्न नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहिले केही बेरमा इङ्ल्यान्ड जाँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी मदन पौड्याल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।